यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रका मुलुकहरूले एउटै खालका समस्या भोग्नु परेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश। नेपालमा 18 वर्षमाथिका 83% नागरिकले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र संसारका सबै मानिसहरूलाई युक्रेनमा शान्तिका लागि प्रदर्शन गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेको छ। हिजो बसेको संवैधानिक इजलासले संवैधानिक निकायहरूमा भएको नियुक्तिको आधार र कारण पेश गर्न विपक्षीलाई आदेश दिएको हो। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरेकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वर प्रसाद खतिवड़ाको इजलासले हिजो गरेको सुनवाईपछि विपक्षीसँग लिखित जवाफ माग गरेको हो। संवैधानिक परिषद अध्यादेश मार्फत तत्कालीन केपी शर्मा ओली सरकारले विभिन्न आयोगका प्रमुख तथा पदाधिकारीमा गरेका नियुक्ति बदर गर्न माग गर्दै रिट परेको थियो। संवैधानिक इजलासले अधिवक्ता द्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज गरिदिएको छ। अधिवक्ता रेग्मीले प्रधान न्यायाधीश बिना संवैधानिक इजलासको काम कार्यवाही रोक्न माग दावी गर्दै र मिश्रले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा बिना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखेर रिट निवेदन दिनुभएको थियो। संवैधानिक इजलासले गत शुक्रबार हेर्दा हेर्दैमा राखेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरूद्धको रिट निवेदन र प्रधान न्यायाधीश बिना संवैधानिक इजलास रोक्न माग गर्दै दायर गरिएका रिट निवेदनहरूको एकैसाथ सुनवाई अघि बढ़ाएको थियो। गत भदौ 17 न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनवाई स्थगित गर्न आदेश दिएको थियो। सो अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धमा परेका रिट निवेदनहरूमा सुनवाई अघि बढ़न सकेको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरणीय विनाश र प्राकृतिक प्रकोपको जोखिम नै अहिलेको प्रमुख समस्या रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास 2022 सन्दर्भमा हिजो काठमाण्डुमा शुरू भएको दिगो पर्वतीय समाधान सम्बन्धी क्षेत्रीय नीतिगत बहस सम्बन्धी सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रूपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसंख्याले पानीका स्रोतहरू प्राप्त गरिरहेकाले यसको संरक्षण र सम्वर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रका मुलुकहरूले एउटै खालका ठूला समस्याहरूको सामना गरिरहनु परेको बताउनुभयो। आजसम्म सञ्चालन हुने सम्मेलनमा विश्वका 12 देशका 150 प्रतिनिधिको सहभागिता छ। सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित 5 विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आगामी वैशाख 30 हुने स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर छलफल भएको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको राजनैतिक तथा समसामयिक प्रतिवेदन, 7 प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणा पत्र, उम्मेद्वार चयनका मापदण्ड लगायतका विषय मुख्य एजेण्डाका रूपमा रहेका छन्। यस्तै बैठकमा पार्टीका विभागलाई पूर्णता दिने, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, सचिवालय र पोलिट ब्यूरो बैठकको निर्णय अनुमोदन लगायतका प्रस्तावमाथि पनि छलफल हुनेछ। केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई राजनैतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरू बीचको लड़ाईका रूपमा हेर्नुपर्ने बताउनुभयो। बैठक आज पनि बस्नेछ। गृहमन्त्री बालकृष्ण खाँडले शान्तिपूर्ण रूपमा स्वच्छ निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली कांग्रेस शिवराज नगर समिति कपिलवस्तुले हिजो चन्द्रौटामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँडले सिंगो देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित भएको र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तय गरिएको स्पष्ट पार्नुभयो। गृहमन्त्री खाँडले यही चैत 11 गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुने बताउनुभयो। गृहमन्त्री खाँडले पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनु पर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी संघीय निजामती सेवा ऐन नल्याउने बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिका पदाधिकारी तथा प्रतिनिधिसँग मन्त्रालयमा हिजो भएको छलफलमा मन्त्री बडुले कर्मचारीको हितमा ऐन बनाउनु पर्छ भन्नेमा सरकार प्रष्ट रहेकाले सोही अनुसार आवश्यक छलफल गरिने बताउनुभयो। मन्त्री बडुले अघिल्लो सरकारले बनाएको ऐनको मस्यौदामा कर्मचारीको हित विपरीत रहेका प्रावधान हटाउन राज्य व्यवस्था समितिमा आफूले धेरै पटक छलफल गरेको र आफ्ना तर्फबाट लिखित रूपमै नोट अफ डिसेन्ट समेत राखिएको जानकारी गराउनुहुँदै कर्मचारीकै लागि ऐन ल्याइने भएकाले कर्मचारीको सल्लाह र न्यूनतम सहमतिमय ऐन ल्याइने विश्वास दिलाउनुभयो। उहाँले निजामती सेवाको छाताभित्र रहेका कर्मचारीलाई कुनै पनि आधारमा विभेद नगरिने स्पष्ट पार्नुभयो। संगठनका अध्यक्ष लेखनाथ कोइरालाले अघिल्लो सरकारले कर्मचारीलाई हतोत्साहित हुने गरी बनाएको ऐनको मस्यौदालाई सुधार गरेर कर्मचारीको हकहितका विषय समेटेर ऐन ल्याउने वातावरण निर्माणका लागि मन्त्री बडुलाई आग्रह गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनैतिक दलले आचार संहिताको पूर्ण पालना गर्नुपर्ने बताउनु भएको छ। निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा हिजो विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचार संहिताको कड़ाईका साथ कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचार संहिता उल्लंघन गर्ने व्यक्तिलाई प्रवृत्तिलाई निस्तेज पार्न राजनैतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको पनि बताउनुभयो। युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका युवा व्यवसायीबीच अनुभव आदान प्रदान गर्न आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा शुरू भएको छ। सम्मेलनको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। त्यस अवसरमा संचार मन्त्री कार्कीले उद्यमशीलताको विकासलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो। मन्त्री कार्कीले सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउ वैदेशिक लगानी भित्र्याउन लगानी मैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लैजानु आजको आवश्यकता रहेको बताउनु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन नेपालको 15 राष्ट्रिय महाधिवेशनको काठमाडौँमा आयोजित समारोहमा मन्त्री पौडेलले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ त्यस देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्नुभयो। मन्त्री पौडेलले राज्यको एकमात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणालीमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नुरहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुई भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ। सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समितिको फागुन 3 गते बसेको बैठकको निर्णय र नेपाली कांग्रेसको विधान बमोजिम रिक्त भएको नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरूण दलको अध्यक्षमा पर्वतका विद्वान गुरूङ नियुक्त गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। तदर्थ कार्य समितिलाई स्थानीय तह प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले 3 महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यादेश समेत दिएको विज्ञप्तिमा जनाइएको छ। क्षयरोग अन्त्यका लागि लगानी बढ़ाऊ जीवन बचाऊ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइँदैछ। दिवसका अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग मुक्त नेपाल घोषणा अभियानका लागि सरकारले आवश्यक नीति रणनीति तथा योजना बनाइसकेको र स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा 25 स्थानीय तहमा चालू आर्थिक वर्षबाट क्षयरोग मुक्त घोषणा अभियान कार्यान्वयनमा आएको उल्लेख गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले नेपाल सरकारले क्षयरोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाका माध्यमबाट समुदाय स्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भएको छ। नेपालमा हरेक वर्ष क्षयरोगका 69,000 नयाँ बिरामी पत्ता लाग्ने गरेकोमा आर्थिक वर्ष 2077-78 28,677 जनाले मात्र उपचार गराएको तथ्याङ्क छ। नेपालमा 18 वर्षमाथिका 83% नागरिकले कोरोना विरूद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा 18 वर्षमाथिका 95% नागरिकले पहिलो मात्रा र 83%ले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्राले जानकारी दिनुभयो। सरकारले यही चैत्र मसान्तभित्र 18 वर्षमाथिका 100% नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसक्ने लक्ष्य लिएको प्रवक्ता डाक्टर मिश्राले बताउनुभयो। यसै गरी 12 वर्षमाथिका 94% नागरिकले पहिलो र 81%ले पूर्ण मात्रा खोप लगाएका छन्। कोरोना विरूद्धको खोप लगाउन छुटेका नागरिकलाई आफ्नो वडा कार्यालयमा गएर खोप लगाउन प्रवक्ता डाक्टर मिश्राले अनुरोध गर्नुभयो।
कोविड-19 विरुद्धको खोपले रोगसँग लड्ने क्षमता बलियो बनाउँछ, गम्भीर स्वास्थ्य जटिलता हुनबाट जोगाउँछ र जीवन सुरक्षा गर्न महत्वपूर्ण काम गर्दछ। त्यसैले कोविड-19 विरुद्धको खोप नलगाउनु भएका व्यक्तिहरूले आफ्नो वडा कार्यालयबाट जानकारी लिई नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउनु हुन अनुरोध गर्दछौ। हामी सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैनौ। त्यसैले यदि हाम्रो घरमा वा छिमेकमा खोप लगाउन बाँकी व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूलाई खोप लगाउन सहजीकरण गरिदिनु हुन पनि अनुरोध गर्दछ।
हिजो देशभर 38 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,376 नमूनाको परीक्षण गर्दा 38 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 269 जना संक्रमण मुक्त भएका छन्। देशभर 2,453 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। कोरोनाबाट औसत संक्रमण दर 0.9% रहेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्राले जानकारी दिनुभयो। काठमाडौँ जिल्लामा 13% संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुरमा भने काठमाडौँ जिल्लामा 13 जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुरमा भने कोही पनि संक्रमित नबनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रेल सम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर जनकपुर रेल सञ्चालनको बाटो खुलेको छ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश 2078 जारी गर्नुभएपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो। यसअघि गत मंगिरमा जारी भएको रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसदबाट पारित हुन नसक्दा स्वत निष्क्रिय भएको थियो। संसद अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले मंगलबार फेरि रेलवे अध्यादेश जारी गर्नुभएपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो। यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ। विभागले विज्ञप्ति जारी गर्दै केही संचार माध्यममा आएका समाचार गलत भएको भन्दै बिहिबार बिहान 5 बजेसम्मका लागि मात्रै सेवा अवरूद्ध भएको जनाएको छ। विभागका प्रवक्ता तथा सूचना अधिकारी डाक्टर लोकनाथ भूषालले विभागको सर्भरमा विद्युत आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पार्नुभयो। विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरूद्ध हुने बताइएको छ। बाँकीमा क्षयरोगबाट मृत्यु हुनेहरूको संख्यामा कमी आएको छ। गत वर्ष क्षयरोगबाट 37 जनाको मृत्यु भएकोमा यो वर्ष 25 जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले जानकारी दिनुभयो। विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय बाँके नेपालगंज उपमहानगरपालिका टीभी नेपाल लगायतका संघ संस्थाले हिजो नेपालगंजमा सरोकारवाला तथा संचारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा राजनैतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। दलहरू टोल टोलसम्म पुगेर भेला र सभा गरिरहेका छन् भने उम्मेद्वार चयनको गृह कार्य पनि गरिरहेका छन्। कैलालीबाट जगत साउदको रिपोर्ट।
प्रदेश राजधानी रहेको कैलाली सहित नौवटै जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत सबै राजनीतिक दलहरूले चुनावी कार्यक्रमलाई अघि बढ़ाएका छन्। उम्मेद्वार छनौट, भेला, प्रशिक्षण तथा संगठन विस्तारलाई तीव्रता दिएका दलहरू यति बेला चुनावी कार्यक्रम लिएर शहरदेखि गाउँ हुँदै टोलसम्म केन्द्रित भएका देखिन्छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठक।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू गर्ने, टोल टोलमा कमिटीहरू निर्माण गर्ने, प्रचार प्रसार गर्ने, उम्मेद्वारहरूको चयन गर्ने र पालिकाहरूमा चाहिँ निर्वाचन केन्द्रित चुनावी रणनीति बनाएर चाहिँ अगाडि बढ्ने योजना बनाएको छ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सबै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि खटाएर चुनावी अभियानमा होमिएको कांग्रेसले वडा तहसम्म चुनावी कार्यक्रमलाई अघि बढ़ाएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका कोषाध्यक्ष उत्तम बहादुर कठायत।
प्रदेश निर्वाचन क्षेत्रमा कार्य समिति र पदाधिकारीका साथीहरूलाई खडाएको छ। कार्यक्रमहरू विभिन्न वडाहरूमा कार्यक्रमहरू दिइरहेछ।
चुनावी एजेण्डा सहित गाउँघरमा पुगेका राजनीतिक दलहरूले पछिल्ला दिनमा पार्टीका सम्पूर्ण गतिविधिलाई निर्वाचन केन्द्रित गरिएको देखिन्छ। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट।
अहिले हामी संगठनात्मक जीवनलाई व्यवस्थित गरेर एउटा बृहत अभियान अन्तर्गत पार्टीलाई जनताको बीचमा स्थापित गर्न गइरहेछौ।
88 स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा एक उपमहानगरपालिका, 33 नगरपालिका, 54 गाउँपालिका र 734 वडा रहेका छन्। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा 16,42,161 जना मतदाताले सहभागिता जनाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनमाथि रूसी आक्रमणको एक महिना पूरा भएको छ। आक्रमणको दोस्रो महिना शुरू भएसँगै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संसारका सबै मानिसहरूलाई सड़कमा उत्रिएर युक्रेनमा शान्तिका लागि प्रदर्शन गर्न आह्वान गर्नुभएको छ। यसैबीच अमेरिकाले रूसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको घोषणा गरेको छ। बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कियव नजिक रूसी सेनालाई युक्रेनी सेनाले घेरेको बताएको छ। अफगान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय फेरि रद्द गरेको छ। चौतर्फी रूपमा दबाव आएपछि अफगानिस्तानको तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन हुन नपाउँदै फेरि रद्द गरिएको तालिबान प्रवक्ता इनामुल्लाह समाङ्गानीले बताएका छन्। सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्र घरमै बस्न बाध्य भएका छन्। अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका थिए। उनीहरूको दबावका कारण तालिबान उच्च अधिकारीहरूले महिलाहरूको अधिकार पुनर्वहाली हुने दावी पनि गर्दै आएका थिए। संयुक्त राष्ट्रसंघले तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेको प्रति आपत्ति जनाएको छ। मालीमा भएका छुट्टा छुट्टै दुई आक्रमणमा परि 16 सैनिकको मृत्यु भएको छ। मालीको सेनाले साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा परि 16 सैनिकको मृत्यु हुनुका साथै 18 जना घाइते भएको जनाएको छ। आक्रमणमा इस्लामिक स्टेट समूहको संलग्नता रहेको पुष्टि गरिएको छ। आक्रमणमा 37 विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो मात्रामा हतियारहरू जफत गरिएको सेनाले जनाएको छ। अब आर्थिक समाचार।
नेपाल चेम्बर अफ कमर्सले सरकार, निजी क्षेत्र र सहकारी मार्फत कृषिको उत्पादनदेखि बजारीकरणसम्ममा सहकार्य गर्न सरकारसँग प्रस्ताव गरेको छ। काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा चेम्बरले कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसँग आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो। छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणसम्म सहकारीको अवधारणामा लैजानु आवश्यक भएको बताउनुभयो। छलफल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो। कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको उल्लेख गर्दै कृषि मन्त्री यादवले तीन खम्बे अर्थनीति अघि बढ़ाउन आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो। पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढ़ाउन हरित गृह सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत जानकारी दिनुभयो। देशमा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। बुधबार नेपाल कृषि मेसिनरी व्यवसायी महासंघद्वारा चितवनमा आयोजित पाँचौं कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन समारोहका वक्ताहरूले आधुनिकीकरण र यान्त्रिकीकरणबाट मात्र कृषि उपजमा मुलुक आत्मनिर्भर बन्न सक्ने बताउनु भएको हो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द शर्मा आचार्यले नेपालमा भएको कृषि विकासले केही क्षेत्रमा आत्मनिर्भर बन्न सफलता प्राप्त भएको बताउनुभयो। नेपालका लागि इजरायली राजदूत अनाल गोडरले इजरायल सानो देश भए पनि कृषिमा मारेको फड्कोबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो। धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक 20.34 अंकले घटेर परिसूचक 2630.36 अंकमा पुगेको छ। बुधबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। बुधबार बजारमा कुल 226 कम्पनीका 39,85,574 किता शेयरहरू 2,04,63,52,000 मूल्यमा किनबेच भएका छन्। यस दिन कारोबारमा आएका 13 उपसमूह मध्ये 2 उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने 11 उपसमूहको शेयर मूल्य घटेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
राष्ट्रिय पुरूष क्रिकेट टोलीका कप्तान सन्दीप लामी छानेको एक दिवसीय क्रिकेटमा 5 स्थान सुधार भएको छ। आईसीसीले बुधबार जारी गरेको ब्याटिङ तर्फको वरियता अनुसार नेपाली टोलीका स्पिनर सन्दीप 61 स्थानमा छन्। यसअघि उनी 66 स्थानमा थिए। एक दिवसीय बलिङ वरियताको शीर्ष 100 नेपालबाट सन्दीप मात्र अटाएका छन्। टी20 बलिङ वरियतामा भने सन्दीपको 1 स्थान खस्किएको छ। पछिल्लो हप्ता वरियताको 36 स्थानमा रहेका सन्दीप यसपालि 37 स्थानमा झरे। उता अविनाश बहराले भने टी20 वरियतामा 1 स्थान सुधार गरेका छन्। यसअघि वरियताको 82 स्थानमा रहेका अविनाश यसपालि 81 स्थानमा उक्लिएका छन्। नेपाली फुटबलको फ्रेन्चाइज लीग नेपाल सुपर लीग आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति दिएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीले प्रतियोगिता आयोजना गर्नका लागि एन्फासँग चैत 2 गते अनुमति माग गरेको थियो। यसअघि शहीद स्मारक ए डिभिजन लीग खेल्ने 4 क्लबले एनएसएलको विरोध गर्दै आएका थिए। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वको विवाद समाधान कार्यदलले छलफल गरेपछि एन्फाले एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो। एनएसएल चैत्र 25 गतेदेखि हुँदैछ। गण्डकी प्रदेश धनगढ़ीमा जारी यू19 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। गण्डकीले मध्य प्रदेशलाई 20 रनले हराउँदै समूह बीबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको हो। धनगढ़ीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै गण्डकीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 107 रन बनाएको थियो। 108 रनको विजयी लक्ष्य पछ्याएको मध्य प्रदेशले 20 ओभरमा 6 विकेट गुमाउँदै 87 रन बनायो।
अच्युत अर्याल खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा फाटफुट वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:04 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रका मुलुकहरूले एकै खालका समस्या भोग्नु परेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश। नेपालमा 18 वर्ष माथिका 83% नागरिकले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र संसारका सबै मानिसहरूलाई युक्रेनमा शान्तिका लागि प्रदर्शन गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।